एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दाया बाया हुन्छ धेरै, अधेरीमा छाडी जाने छाया झनै याद आउँछ, बहकिने मन न हो माया हुन्छ धेरै, बहकिने मन न हो माया हुन्छ धेरै।
एउटा भिन्न रेडियो कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत हरेक सोमबार राति 9:15 बजेपछि देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकै साथ।
अझै केही वर्ष कुर्नु केही बनेर आउँछु म, अझै केही वर्ष कुर्नु केही बनेर आउँछु म, निकै टाढा पुग्ने बाटो आफै खनेर आउँछु म, अझै केही वर्ष कुर्नु केही बनेर आउँछु म, निकै टाढा पुग्ने बाटो आफै खनेर आउँछु म, केही मङ्सिर बिते पनि ढुक्क भई कुरी बस्नु, केही मङ्सिर बिते पनि ढुक्क भई कुरी बस्नु, अझै केही वर्ष कुर्नु केही बनेर आउँछु म, निकै टाढा पुग्ने बाटो आफै खनेर आउँछु म, केही मङ्सिर बिते पनि ढुक्क भई कुरी बस्नु, जहाँ पुगौं जस्तो बनु तिमी भनेर आउँछु म, अझै केही वर्ष कुर्नु केही बनेर आउँछु म, निकै टाढा पुग्ने बाटो आफै खनेर आउँछु म।
यही वर्ष परखा दुखमा पर्या छु, यही वर्ष तिमीलाई म बेहुली बनाउँथे, केही वर्ष परखा दुखमा पर्या छु।
मलाई माफ गर, यो वर्ष पनि तिम्रो उत्कट चाहनाहरूलाई पूर्णता दिन सकिन मैले, मेरो हातको सिन्दूर पहिरिने तिम्रो इच्छाहरूलाई मन भएर पनि पूरा गर्न सकिन, म सँगै जग्गेमा त्रिपासा र माहुर चटाई खेल्ने तिम्रा रहरहरूलाई साकार बनाउन सकिन, अनि कार्पेसमा चढेर मेरो घर भित्रिने तिम्रा आशाहरूलाई मूर्त रूप दिन सकिन, समग्रमा मेरी बेहुली बन्ने तिम्रा पुराना अभिलाषाहरूलाई यसपालि पनि जीवन्त बनाउन सकिन मैले, अह कसै गरे पनि सकिन। कहिलेकाहीँ बाध्यताहरूको अघिल्तिर रहरहरू निर्धो बन्न पुग्दा रहेछन्, कहिलेकाहीँ आवश्यकताहरूको प्राथमिकतामा चाहनाहरू ओझेलमा पर्दा रहेछन्, अनि कहिलेकाहीँ चाहिँ परिवारको माग पूर्तिका लागि आफ्ना निजी सपनाहरू थातिरहन पुग्दा रहेछन्, हो कहिलेकाहीँ, तर यस्तै कहिलेकाहीँ भइपरि आउने उल्झनहरूमा आफै फसियो भने चाहिँ अलि नरमाइलो लाग्दो रहेछ, कस्तो कस्तो हुँदो रहेछ मनमा। आज त मङ्सिर महिनाको पनि 25 गते, गुडा 5 दिन छ क्यारे मङ्सिर सकिन पनि, सानै छँदा बुवा आमासँगै दसैँको टिका थाप्न जयसिंह पारी दिल्लीपुर रामे मामाको घरमा जाँदा खाँबोमा तुर्लुङ्ग झुण्डिएर बजिरहेको रेडियोले आज त पूर्णिमा आजको दिन सकिएपछि त यो दसैँ पनि 1 वर्षपछि मात्रै फर्केर आउँछ भन्दा मनभित्र कता कता च्वास बिजे थियो मलाई, निकै प्रिय कुराले छोडेर जान लागे झैं मन अमिलो भएको थियो मलाई, आज वर्षौंपछि यो वर्षको मङ्सिर महिनाले बिस्तारै छोडेर जान लाग्दा त्यही बेलाको जस्तै विरक्त लाग्दैछ। यो मङ्सिरले मेरा धेरै साथीहरूलाई वैवाहिक जीवनमा अघि बढायो, जन्ती भएर जान नसके पनि फोनमै भए पनि धेरैको निम्तो पाएँ मैले पनि, सायद तिमी पनि आफ्ना सखीहरूलाई बेहुली श्रृंगार्नमै तल्लीन भयो होली महिनाभरि नै, ती सङ्गीहरूको दुलही रूप देखेर तिमीलाई पनि त मनभित्र कुतकुती लाग्यो होला नि, घुम्टो उडेर लजाउने रहर जागे होला, अनि कोसेली बोकेर दुल्हन फर्काउन माइती आउने चाहना बढे होला, त्यसो त मलाई पनि दुबोको माला पहिरिने रहर नजागेको होइन, अघि अघि पन्से बाजार पछि पछि जन्तीको लस्कर लिएर तिम्रो घर आउने चाहना नबढेको होइन, अनि आँगनमा आमा दिदी र भाउजूहरूलाई रत्यौली खेलाउने रुचि नभएको होइन, तर के गर्छौ, न त तिम्रा रहरहरू पूरा गर्न सके मैले, न त आफ्ना चाहनाहरू पूरा गर्ने ल्याकत नै बनाउन सके, परिणाम त पूर्णिमाको जुन झैं हँसिलो बन्न खोज्ने तिम्रा आकांक्षाहरूमा यसपालि पनि औँसी उदायो। एउटा मैनबत्ती बलिरहँदा त्यो क्रमशः पग्लिएर छोटो हुँदै जान्छ। त्यति बेला मैन क्रमशः पग्लिरहेको हुन्छ, त्यो चाहिँ सबैले याद गर्छन्। तर मैनको बीचमा बलिरहेको धागो पनि क्रमशः छोटिरहेकोतिर भने कसैको ध्यान जाँदैन। वास्तवमा हामीलाई उज्यालो दिनका लागि बल्ने त त्यो धागो नै हो, मैन त कहाँ बल्छ र, त्यो त पग्लिने मात्रै पो हो त। तर जुन बल्ने धागो हो त्यतातिर भने कसैले ध्यानै दिँदैनन्। ठिक यसरी नै कहिलेकाहीँ आफू भित्रभित्रै जलिरहेको कुरा पनि अरूको नजरमा नपर्दो रहेछ अनि फिक्का बनिदिँदो रहेछ त्यति बेला। यस्तै यस्तै अर्घेलुहरूकै कारण यो वर्ष पनि तिमीलाई आफ्नो भन्ने वैधानिकताबाट वञ्चित भएमा मान्छे परिस्थितिको दास भएपछि के पो गर्दैन र, जे पनि गर्छ गर्नुपर्छ पनि। सोचेको सबै कुरा पूरा भइदिने भए यो संसारमा को पो दुखी हुन्थ्यो होला र, कसको पो मन रुन्थ्यो होला र, अनि कसरी सपनाहरू भत्किन्थ्यो होला र। म सपना भुले यथार्थमा बाँच्दैछु, म सपना भुले यथार्थमा बाँच्दैछु, केही पाउने र गुमाउने स्वार्थमा बाँच्दैछु। म सपना भुले यथार्थमा बाँच्दैछु, केही पाउने र गुमाउने स्वार्थमा बाँच्दैछु। जसो तसो त यहाँ जो पनि बाँचेकै छ त्यसैले लाग्दैछ मलाई म व्यर्थमा बाँच्दैछु। म सपना भुले यथार्थमा बाँच्दैछु, केही पाउने र गुमाउने स्वार्थमा बाँच्दैछु।
सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु। सपनाको संसार धेरै नै रमाइलो छ तर म यथार्थमा जिउने गर्या छु, तर म यथार्थमा जिउने गर्या छु। केही वर्ष तिमीलाई म आफ्नो बनाउँथे, केही वर्ष पर्खा दुःखमा पर्या छु। केही वर्ष तिमीलाई म आफ्नो बनाउँथे, केही वर्ष पर्खा दुःखमा पर्या छु।
मैले यसो भनिरहँदा म प्रति नै केही आशंकाहरू पनि उब्जिन सक्छ तिमीलाई, म प्रतिका अविश्वासहरूले ठाउँ पाउन पनि सक्छन् मनमा। अनेकन बहानाहरू गरेर मबाट उम्किन खोज्दैछ यो मान्छे भन्ने तुस पनि पलाउन सक्ला कतै। तर ढुक्क हुनु त्यति विघ्न गइगएको पनि छैन तिम्रो मान्छे। सपनाहरूको व्यापार गर्न जानेको छैन यसले, न त सम्बन्धमा तेजाब फ्याँक्न नै सिकेको छ। तिमीलाई विश्वास दिलाउन त्यस्तो ठोस केही गर्न त नसकौंला म, त्यसैले विश्वास गर्दा फरक पर्दैन भन्ने विश्वास गर्नु आफै। प्राण रहेसम्म आफूमाथिको विश्वासको जग डगमगाउन दिने छैन म। तिम्रो सिउँदो यिनै हातहरूले रंग्याउने रहर नभएको कहाँ हो र कान्छु, तर के गर्नु, अनगिन्ती असमानताहरूको बीच अहिले नै एक हुने बिगुल फुक्नु हानिकारक ठहरिन सक्ने भएले केही समय कुनै पाइला नचालेको अवस्था हो मेरो। थाहा छ केही मान्छेहरू उमेरभन्दा अगाडि नै बुढो हुन्छन् रे, भन्नुको अर्थ कम उमेरमै व्यवहारिक र परिपक्व हुन्छन् रे। सायद त्यस्तै मान्छेहरूको सूचीमा सूचीबद्ध भए हुँला म पनि, त्यसैले त तिम्रा इच्छाहरूलाई पहिलो प्राथमिकतामा राख्न सकिन। म त निकै ठूलो उद्देश्य लिएर अघि बढेको मान्छे, धेरै माथि पुग्नु छ मलाई, यति माथि कि अरूहरूले मुन्टो उठाएर हेर्दा पनि मुस्किलले देखुन्। सानैदेखि अत्यधिक तवरले सपनाहरूको खेती गर्ने बानी परेको छ मलाई, अनि ती सपना पूरा गराई छाड्ने दृढ संकल्प पनि उसै गरी बलियो बन्दैछ मनभित्र, बाबियोले बनाएको पिङको लट्ठा जस्तै। मेरा यिनै संकल्पहरूको अघिल्तिर तिम्रा अनगिन्ती चाहनाहरू बिलाउन सक्छन्। एउटा सार्थक जीवन बाँच्न चाहन्छु म, आफूप्रतिको सामाजिक कुसंस्कारयुक्त रूढ़िवादी दृष्टिकोण बदल्न चाहन्छु, अनि त्यस्तो व्यक्ति बन्न चाहन्छु जसलाई पछिल्लो पीढ़ीले उद्देश्य ठान्न सकुन्। समग्रमा सम्पूर्णतया एउटा योग्य पति बन्ने संघर्षमा छु म, यसरी बुझ्दा हुन्छ तिमीले चाहिँ। यो काठमाडौँ शहर निष्ठुरी छ बाबै, धेरै सताउँछ यसले। भोकाएको बेला यहाँका बाटाहरूले धुलो चखाउँछन्, तिर्खाएको बेला यहाँका गल्लीहरूले फोहोर सुगाउँछन्, अनि टाढा पुग्न हतारिएको बेला यहाँका सड़कहरूले ट्राफिक जाम गराएर बीचैमा बिथोली दिन्छन्। यही बाटा गल्ली र सड़कहरूमा भौतारिँदा भौतारिँदै मैले केही जोर चप्पल फटाइसकेको छु र पनि थाकेको छैन, थाक्ने छैन पनि, किनकि मलाई धेरै माथि पुग्नु छ, धेरै। मैले यस्तै अभिलाषाहरूले गर्दा दृढ़ प्रतिज्ञाहरूले गर्दा अझै पनि केही वर्षका मंगिर महिनाहरू यसै गरी निरर्थक रहन सक्छन् हाम्रा लागि। तर म फर्किनेछु, एक दिन पक्का फर्किनेछु, बाचा नै भयो। त्यति बेला हातमा सिन्दूर लिएर फर्किनेछु, साथमा पोते लिएर फर्किनेछु, समग्रमा मान्छे हुन सकेको महसुस गरेर फर्किनेछु। सक्छौ भने कुरेर बस्नु, चाहनाहरूको छानोमा विश्वासको बारले बारेर बस्नु, तिमीलाई पश्चातापको बाछिटाले रुझाउनु अघि नै आइपुग्नेछु म। सकिनौ भने कुर्नै पर्छ भन्ने पनि छैन। हिँड्दै गर्दा कोही म भन्दा पनि माया गर्ने, मसँग भन्दा पनि मन मिल्ने मान्छे भेटिए, उसैसँग घरजम बसायो भने पनि तिमीप्रति कुनै गुनासो रहने छैन मेरो। बरु त्यति बेला पनि तिमीलाई शुभकामना दिन ढिम्किनेछु म, तै पनि तिमीप्रति कुनै द्वेष हुने छैन ममा। बरु म आफै उमेर भन्दा अलि पहिले नै बुढो भएछु क्यारे भन्दै मन बुझाउनेछु। फेरि पनि तिमीलाई जिन्दगीभरि माया चाहिँ गरि नै रहनेछु, तिमी जे सुके भन, मलाई त्यसको प्रवाह छैन। बस माया गरिरहन पाऊ तिमीलाई, त्यति भए जेनतेन गर्छ एउटा मान्छेको जिन्दगी। मलाई थाहा छ विवाहका लागि परिवारले तिमीलाई दबाब दिएको, निकै धर्म संकटमा छेउ तिमी भन्ने पनि मैले अनुभव गरेको छु। हाम्रो सम्बन्धबारे परिवारलाई खुलस्त सुनाउन पनि सक्दैनौ तिमी, कारण मेरो औकात तिम्रो तहसँग मेल खाँदैन। फेरि बाबा आमाले सही ठानेको मान्छेसँग जोडिन पनि सक्दैनौ तिमी, किनकि मेरो माया लाग्छ तिमीलाई पनि। अझै केही वर्षका मंसिरहरू अनेक बहाना गरेर कटाउनु, यदि त्यसो गर्न सक्यो भने मेरो लागि ठूलो योगदान हुनेछ देव। म तिमीलाई गुमाउन चाहन्न र मेरो भविष्यलाई पनि। तिम्रो सहारामा स्केच तयार गरेको त्यो भविष्यलाई तिमीसँगै बसेर रंगरोगन गर्न मिठो सपना देखेको छु मैले। माया भन्दा अर्को पनि संसार हुँदो रहेछ, त्यही संसार पुगी बाँच्ने विचार हुँदो रहेछ। माया भन्दा अर्को पनि संसार हुँदो रहेछ, त्यही संसार पुगी बाँच्ने विचार हुँदो रहेछ। केही दिन टाढा बस्दा यस्तो लाग्यो मलाई, तिम्रो माया मेरो लागि आधार हुँदो रहेछ। माया भन्दा अर्को पनि संसार हुँदो रहेछ, त्यही संसार पुगी बाँच्ने विचार हुँदो रहेछ।
मायाको सिवा अर्को संसार पनि छ, म त्यही संसार हेरी अघि बढा छु। मायाको सिवा अर्को संसार पनि छ, म त्यही संसार हेरी अघि बढा छु, म त्यही संसार हेरी अघि बढा छु। केही वर्ष तिम्रो म सिउँदो रंगाउँथे, केही वर्ष पर्खा दुःखमा परा छु। केही वर्ष तिम्रो म सिउँदो रंगाउँथे, केही वर्ष पर्खा दुःखमा परा छु। केही वर्ष तिमीलाई म बेहुले बनाउँथे, केही वर्ष पर्खा दुःखमा परा छु।
तिमले जस्तै मैले पनि पर्खिएर आछु, नजिक हुन खोज्नेसँग तर्किएर आछु, चिसो रातमा उसै गरी तपाईलाई बहकाउन एक सातापछि फेरि फर्किएर आछु। सीआईएनमा सोमबार बीबीसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ। हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुशी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी भोजराज वारी महावीर छ आज पनि। तपाईले मोबाइलमा रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा रेडियो कार्यक्रम बहकिनेमा। मंसिरले गर्दा हाँस्न सिक्नु भएको तपाईँ, मंसिरकै कारण रुन जान्नु भएको तपाईँ, अनि जन्ती र रत्यौलीमै व्यस्त भइरहनु भएको तपाईँ, सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। यो चिसो रातमा आज पनि उसै गरी तपाईँको निन्द्रा बिथुल्न टुप्लुक्क आइपुगे सारथी भोजराज विश्वकर्मासँगै, आज फेरि उस्तै माया लगाउन आए, दुखेको मन एकैछिन बहकाउन आए। देशभरिका 56 रेडियोबाट एकैसाथ बजिरहेको एउटा रेडियो कार्यक्रम बहकिने मनको साथमा आज पनि उपस्थित भइसकेका छौं। ठक्कै सिसा पारी हुनुहुन्छ भोजराज विश्वकर्मा अनि वारिपट्टि छु म महावीर विश्वकर्मा। सामुदायिक सूचना नेटवर्क सीआईएन को स्टूडियोबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम तपाईँ देशभरिका 56 रेडियोबाट एकैसाथ सुनिरहनु भएको छ। एकैछिनमा म ती रेडियोहरूको नाम पनि लिनेछु र यदि त्यो नाममा तपाईँ कार्यक्रम बजिरहेको रेडियोको नाम छुट्यो भने तपाईँले भोलि सीआईएनमा फोन गरेर जानकारी दिन सक्नुहुन्छ। कार्यक्रम बहकिने मनमा हामी सूक्ष्म ढंगले प्रेमको विश्लेषण गरी टोपल्छौं, कतिसम्म सही हुन्छौं त्यो मूल्यांकन गर्ने जिम्मा तपाईँलाई, र आज पनि उसै गरी टुप्लुक आइपुगेका छौं। र आज पनि तपाईँलाई एउटा प्रश्न सोध्नु छ, त्योभन्दा पनि तपाईँलाई यो अनुरोध कि तपाईँलाई सोधेको त्यो प्रश्नको जवाब सकेसम्म एउटा वाक्यमा दिने गरी आउनुहोला। आवश्यकता भयो भने थोरै अर्को प्रति प्रश्न पनि म तपाईँलाई गरौंला, र तपाईँ मुक्तक लिएर आउनुहोला, मुक्तकको नियमभित्र मात्रै आउनुहोला है, मुक्तक लेख्न जान्नुहुने साथीहरू मात्रै, अरू साथीहरूले सुनेर साथ दिनु भए पनि हुन्छ र सुनेर लेख्न सिक्नु भए पनि हुन्छ। अनि तपाईँ आएपछि भोजराजुलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनुहोला। आज आउनुहुने मध्येबाट उत्कृष्ट मुक्तक भन्ने साथीलाई म अर्को हप्ता शुरूमै लिएर आउनेछु। र यसो भनिरहँदा गत साता उत्कृष्ट रहनुहुने मित्र उत्तम रिमाल नुवाकोटका मित्र हुनुहुन्छ, उहाँलाई फोन सम्पर्कमा लिएर आएका छौं हामीले यतिखेर। उत्तमजी स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा।
हजुर धन्यवाद महावीरजी।
सन्चै हुनुहुन्छ?
एकदम आराम छ।
बिछोड हुनु नै छ यदि भने छुट्नु अघि मरौं, तिम्रो मेरो एउटै मुटु फुट्नु अघि मरौं, मलाई छोडी अरूसँगै रम्न पुग्यो यदि भने तिम्रो नाता अर्कैसँग जुट्नु अघि मरौं, यही भन्नुभएको थियो है गत साता। यस्तै बिछोडका लेख्नुहुन्छ मुक्तक बढी?
बिछोडका नै छन्, मुक्तकै भनेर त लेख्दिन, गजल बढी लेख्छु। तर बहकिने मनको लागि मुक्तक चाहिँ बहकिने मनको लागि नै विशेष त लेख्दछु।
अनि उत्तमजी के गर्दै हुनुहुन्छ तपाईँ अहिले चाहिँ?
अहिले पढ्दैछु म।
कहाँ, कतिमा पढ्दै हुनुहुन्छ?
आरबी कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छु।
नुवाकोटमै हो?
हजुर हजुर।
अनि तपाईँलाई लागेको अनुभव बताउनुहोस् आज बहकिने मनमा, तपाईँ गत श्रृङ्खलाको उत्कृष्ट रहँदा कस्तो अनुभव भइरहेको छ?
अनुभव छुट्टै किसिमको तरङ्ग उत्पन्न भइरहेको छ, यो देशभरि प्रसारित भइरहेको कार्यक्रम मार्फत उत्कृष्ट रहँदा खुसी नै छु।
ल भयो, र आजको श्रृङ्खलामा हामीले सोध्ने प्रश्न तपाईँबाट सुरु गर्छौ, सबै साथीहरूको लागि तर तपाईँ मार्फत गर्छौ। आजको प्रश्न छ, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
परिवार प्रतिको दायित्व भुल्यो कि भनेर होला ती आफ्ना सन्ततिहरूले।
परिवार प्रतिको दायित्व भुल्यो भन्नाले जे हुन्छ, परिवारको रुचि र चाहना त्यो भन्दा विपरीत आफैले जिन्दगी बिताउने जस्तो कुरामा निर्णय लियो भनेर होला, यही भन्नुभएको?
त्यही हो, अब विभिन्न आफ्नो चाहिँ प्रेममा नपरोस्, उचितसँग पहिला शिक्षा सिद्ध्याओस् अनि विवाह गरिदिउँला अथवा प्रेम गरे नै गरोस् भन्ने चाहना हुन्छ, तर अनायासै प्रेम हुँदाखेरि दायित्व भुल्यो कि भन्ने शङ्का रह।
अब सुरु गर्नुहोस् तपाईँको मुक्तक।
के छ त नि त्यतातिर खबर नानीको, के छ त नि त्यतातिर खबर नानीको, सधैँ राम्रो लाग्छ मलाई अधर नानीको, फोहोरको डङ्गुर धुलो मैलो त्यतातिर, सफा छ कि फोहोर छ नि सहर नानीको, सधैँ राम्रो लाग्छ मलाई अधर नानीको।
निजी खोजी धेरै भयो कुरो बुझिएन, निजी खोजी धेरै भयो कुरो बुझिएन, माया हो कि जस्तो लाग्छ चुरो बुझिएन, निजी खोजी धेरै भयो कुरो बुझिएन, माया हो कि जस्तो लाग्छ चुरो बुझिएन, मुख्य कुरा नसोधेरै धेरै सोध्नु भयो गर्नु भयो कुरो घुमाउरो बुझिएन, निजी खोजी धेरै भयो कुरो बुझिएन, माया हो कि जस्तो लाग्छ लाग्न चाहिँ तर चुरो बुझिएन। हस् नमस्कार, छुट्टिन्छ। उत्तम रिमाल नुवाकोटबाट आउनु भएको थियो। 01-55-50-982 यो नम्बर डायल गरेर अब तपाईँ आउन सक्नुहुन्छ। 01-55-50-982 अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ, किन हुँदो रहेछ परिवारको हस्तक्षेप, म तपाईँको विचार दिन खोजिरहेको छु। तपाईँ आइरहँदाखेरि म रेडियोहरूको नाम यहाँनिर लिन्छु जुन रेडियोबाट कार्यक्रम बहकिने मन तपाईँ सुनिरहनु भएको छ। रूपन्देहीमा रेडियो जागरण र रेडियो देवदह, कपिलवस्तुमा रेडियो समानता भोइस र भोइस एफएम, चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा, रेडियो नारायणी, नवलपरासीमा रेडियो परासी, बसी रेडियो दाउने, तनहुमा रेडियो देवघाट, मेरो साथी एफएम, दमौली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भैरी हरिडाँडा, बुलबुले एफएम र रेडियो सुर्खेत, बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, रेडियो अमूर्त एफएम, दाङमा रेडियो देवखुरी, रेडियो सरयू गंगा, प्रकृति एफएम, रेडियो हाम्रो पहुँच, यसैगरी दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट र रेडियो शारदा एफएम, प्युठानमा रेडियो मान्डवी, रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घाखाँचीमा रेडियो देउराली, रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रूकुममा सानीभेरी एफएम, बैतडीमा सौगात एफएम, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थ र रेडियो गुञ्जन, सर्लाहीमा रेडियो एकता, रामेछापमा हजुरको रेडियो, शंखुवासभामा खाँदबारी एफएम र बर्दियामा रेडियो बबईबाट तपाईँ यो कार्यक्रम सुनिरहनु भएको छ। कोही मित्र फोन सम्पर्कमा आइसक्नु भएको छ, 01555982 डायल गरेर अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ म सोच्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? को बोल्दै हुनुहुन्छ? अविरल भन्नुभयो। ए खोटाङबाट। र तपाईँलाई पनि मेरो प्रश्न, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
यो चाहिँ कस्तो लाग्छ भने अब अभिभावकहरू चाहिँ आफ्नो सन्तानप्रति उत्तरदायी हुन्छन्, त्यसैले हो।
उत्तरदायी हुन्छन् भन्नाले कस्तो उत्तरदायी?
अब आफ्नो छोराछोरीप्रतिको
केही निर्णयहरू लिन सक्ने अवस्थामा छैनन्, अझै साना छन् भन्ने तपाईँहरूले हामीले निर्णय लिन सक्नुपर्छ भनेर। हुन्छ, अब सुरु गर्नुहोस् तपाईँको पनि मुक्त।
मन तिमी सामु आइहाल्छ, बिमे मन तिमी सामु आइहाल्छ, जिन्दगीको सयात्री भने जस्तै पाएँ माझ, साहित्यको सयात्री भने जस्तै पाएँ माझ, त्यसैले त कतै मेरो माया छु कति कति, तिमी सँगै साथ मिलाउन हात मिलाउन आए माझ, बिमे मन तिमी सामु आइहाल्छ, साहित्यको सयात्री भने जस्तै पाएँ माझ, त्यसैले त सहित कतै मेरो माया छु कति कति, तिमी सँगै साथ मिलाउन हात मिलाउन आइहाल्छ। नमस्कार।
खुसी लाग्यो पहिलो पटक तपाईँ आउनुभयो, खुसी लाग्यो पहिलो पटक तपाईँ आउनुभयो, बहकिनुभयो अनि बहकाउनुभयो, खुसी लाग्यो पहिलो पटक तपाईँ आउनुभयो, बहकिनुभयो अनि बहकाउनुभयो, चिसो रातमा चिसो त्यो सिरेटोले हानिरहँदा, चिसो रातमा चिसो त्यो सिरेटोले हानिरहँदा, खोटाङदेखि पनि यति दुःख पाउनुभयो, खुसी लाग्यो पहिलो पटक तपाईँ आउनुभयो, बहकिनुभयो अनि बहकाउनुभयो। अविरल खोटाङबाट आउनु भएको थियो। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ, यही विषयमा त चर्चा गरिरहेको छु म। हाम्रो समाजको एउटा विडम्बना भनेको प्रेमप्रतिको अनुदारता पनि हो। हाम्रा सामाजिक मूल्य र मान्यताहरूले प्रेमलाई यसरी अचेटेको छ कि यसले स्वतन्त्र हुने अवसर नै पाएको छैन। भकुण्डोलाई जति तल दबाउन खोजिन्छ उति झन माथि उफ्रिन्छ भन्ने जान्दा जान्दै पनि यो समाज प्रेमलाई दबाउनुमै व्यर्थ तलिन्छ। परिणाम त प्रेम झनै विस्तारवादतर्फ उन्मुख छ। एउटा कथा सुनाउँछु म तपाईँलाई। एउटा गाउँमा एकजना गरिब किसान बस्दो रहेछ। गरिबीकै कारण उसले उमेर ढल्किए पनि बिहे भने अझै गरेको रहेनछ। एक दिन ऊ गाउँतिर निस्कन लागेको बेला उसको वर्षौं पुरानो साथी टुप्लुक्क आइपुगेछ। वर्षौं भेट नभएकोले दुवैजना निकै खुसी भएछन् पनि। निकै परको लाकुरी भन्चाङबाट आएको त्यो साथी रत्नकाजीलाई घरमै बस्नु भनेर किसान चाहिँ गाउँतिर निस्कन खोजेछ। तर रत्नकाजुले भने आफू पनि साथीको गाउँ घुम्ने र बाटाभरि धेरै कुरा पनि गर्ने रुचि गरेछ। तर उसले लगाएको लुगा त्यति टाढाबाट हिँडेर आउँदा धुलो मैलो भएकोले उसले त्यो किसानलाई त्यहाँ बस्दा लगाउनको लागि उसकै लुगा मागेछ। किसानसँग फेरि आफूले लगाएको भन्दा अरू लुगाको नाममा एकपटक त्यो देशको राजा घुम्दै आउँदा साह्रै गरीब देखेर किसानलाई छाडिदिएको एक जो राजर्षी पहिरन रहेछ, राजाहरूले लाउने जस्तो, जुन पहिरन किसानले कुनै दिन अलि ठूलै ठाउँमा जानुपर्दा लगाउँला भनेर साँचेर राखेको रहेछ अहिलेसम्म। तर साथीको वचन हार्न नसकेर उसले त्यही कपडा साथीलाई लगाउन दिएछ र दुवैजना सँगै गाउँतिर लागेछन्। बाटाभरि जसले पनि राजर्षी पहिरनमा सजिएको किसानको साथी रत्नकाजीलाई फर्की फर्की हेर्दा रहेछन्। गाउँमा नयाँ मान्छे राजर्षी पहिरनमा देखिएकोले सबैले उत्सुकता पनि देखाएछन्। केही बेरमा उनीहरू एउटा साथीको घरमा पुगेछन्। बसेर कुरा गर्न लागेको साथीकी श्रीमतीले रत्नकाजीलाई मात्रै एकहोरो हेरेको देखेर किसानलाई भने डाहा लागेछ र साथीको परिचय दिँदै भन्न थालेछ, उहाँ मेरो साथी, उहाँको नाम चाहिँ रत्नकाजी, उहाँ लाकुरी भन्जाङबाट आउनु भएको, उहाँको सबै कुरा राम्रो छ, उहाँले लगाउनु भएको लुगा चाहिँ मेरो हो भनेछ। यति सुन्ने बित्तिकै रत्नकाजी त्यहाँबाट फुत्त बाहिर निस्केछ। उसलाई एकदमै बेजती महसुस भएछ। आफूले भन्छु भने नसोचेको लुगाको विषयलाई त्यो विषय कुरा एकासी मुखबाट निस्केकोमा के लज्जित भएको किसानले अब चाहिँ यस्तो नभन्ने भनेर साथीसँग माफी मागेछ र अर्को घरमा पनि लिएर गएछ। त्यहाँ पनि साथीले आफूलाई वास्तै नगरी नयाँ मान्छेप्रति औंला तेर्साउँदै उहाँ चाहिँ को हो नि भनेर सोधेछन् किसानको त्यो गाउँको साथीले। किसानले फटाफट पहिलेकै शैलीमा जवाफ फर्काएछ, ऊ मेरो साथी, उसको नाम रत्नकाजी, ऊ लाकुरी भन्ज्याङबाट आएको, 20 वर्षपछि हाम्रो भेट भएको, अनि उहाँले लाउनु भएको लुगा पनि उहाँकै हो भनेर जवाफ फर्काएछ। फेरि पनि किसानले लुगाकै विषयमा आफ्नो बेइज्जत गरेकोले अब अरू घरमा सँगै नजाने निर्णयमा पुगेछन् रत्नकाजी। आफूले भन्छु भनेर सोच्दै नसोचेको कुरा मुखबाट लगातार फुत्किरहेकोले किसान पनि अचम्मित भइरहेको रहेछ। तर अब चाहिँ ज्यान गइने भन्दिनँ भनेर कसम नै खुवाएर सङ्की लगेछ किसानले। अनि पहिले जस्तै अर्कै साथीको घरमा पुग्दा त्यहाँ पनि साथीको मात्रै बढी चासो राखेर परिचय मागेपछि किसानले फटाफट सुरु गरेछ। उहाँ चाहिँ मेरो साथी, उहाँको नाम रत्नकाजी, उहाँ लाकुरी भन्ज्याङबाट आउनुभएको, हाम्रो 20 वर्षपछि भेट भएको, अनि उहाँले लगाएको लुगा चाहिँ जसको भए पनि के हो र केलाई कुरा गर्नु पर्यो, छोडिदिउँ यो विषय चाहिँ भनेर जवाफ फर्काएछ। यो कथाको आशय के हो भने हामीले जुन कुरालाई दबाएर राख्न खोज्छौ, जुन कुरा देखाउन हुँदैन भन्छौं, जुन कुरा भित्रभित्रै गुम्स्याउँछौ भन्छौं, त्यही कुरा विकराल रूप लिएर प्रष्टिरहेको हुन्छ। अहिले यस्तै भइरहेको छ पछिल्लो समय। हाम्रा अभिभावकहरू यो प्रेमलाई जकडिएर यसलाई काबुमा या हस्तक्षेप गर्न खोजिरहनु भएको छ। परिणाम त प्रेम झन्झाङ्गिँदैछ, यो यस्तै भइरहेको छ। अनि विरोधहरूको बावजुद पनि यो अझ झाङ्गिँदैछ। समाजले प्रेमलाई सहज ढंगले नस्वीकारेर अनेक विरोध गरिरहन्छन्। तर ती समाजमा प्रेम नगर्ने युवा पुस्ता नै भेटिन छाडिसके अहिले। त्यसैले पनि प्रेम दबाएर दबिने वस्तु होइन। अरू कुरा म एकैछिन पछि गर्छु। कोही मित्र हुनुहुन्छ। हजुर नमस्कार।
नमस्कार महावीरजी।
नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
मेरो घर चाहिँ बर्दिया हो। म अहिले चाहिँ नेपालगंजबाट अनुराग शेखर।
ए अनुरागजी, नेपालगंजबाट। अनि अनुरागजी, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
माया प्रेम परिवारबाट अलि टाढा हटेरै गर्ने कुरा हो, त्यसकारणले नै हस्तक्षेप हुन्छ।
प्रेमबाट अलि परिवारबाट टाढा हटेर है, अलि आँखा छलेर गर्ने हो
एकदम।
अब सुरु गर्नुहोस् तपाईँको मुक्त।
तिमीले दिएका चोट अझै उस्तै छ, तिमीले दिएका चोट अझै उस्तै छ, म भित्रको खोट अझै उस्तै छ, तिमीले दिएका चोट अझै उस्तै छ, रुवाएर गए नि केही फरक छैन, तिमीले दिएका चोट अझै उस्तै छ, म भित्रको खोट अझै उस्तै छ, रुवाएर गए नि केही फरक छैन, तिमीले चुमेका ओठ अझै उस्तै छ, तिमीले चुमेका ओठ अझै उस्तै छ, तिमीले दिएका चोट अझै उस्तै छ, म भित्रको खोट अझै उस्तै छ, म भित्रको खोट अझै उस्तै छ। हजुर,
कामना यति कि चोट नहोस् हृदयमा, कामना यति कि चोट नहोस् हृदयमा, चोट भए पनि ठूलो खोट नहोस् हृदयमा, चाहना यति कि चोट नहोस् हृदयमा, चोट भए पनि ठूलो खोट नहोस् हृदयमा, कति कुरा आकार प्रकार सम्भावनाभित्र हुन्छ, कति कुराका आकार प्रकार सम्भावनाभित्र हुन्छ, दुखेको मन सम्हाल्ने बनोट नहोस् हृदयमा, कामना यति कि चोट नहोस् हृदयमा, चोट भए पनि ठूलो खोट नहोस् हृदयमा। नमस्कार।
नमस्कार।
अनुराग आउनुभएको थियो, गइसक्नुभयो। 01-55-50-982 यो नम्बर डायल गरेर तपाईँ आउन सक्नुहुन्छ। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ? त्यही समाजको एउटा हिस्सा भएकोले पनि हरेक परिवारका अभिभावकले आफ्ना सन्तानलाई प्रेम गर्नका लागि लगभग निषेधको उर्दी नै जारी गरेका हुन्छन्। छोराछोरीको विवाह मागेरै गर्नुपर्छ, प्रेम विवाह गर्नु हुँदैन भन्ने धारणा लिएर बसेका हुन्छन् हाम्रा अभिभावकहरू। एउटा अचम्म लाग्दो कुरा चाहिँ के भने, छोराछोरी बजार जानको लागि या घरबाट अलि टाढा जानको लागि निस्क्यो भने आमा बुवाले भन्ने पहिलो कुरो भनेको नचिनेको मान्छेसँग नबोल्नु, छेउमा नबस्नु भन्ने नै हुन्छ। तर त्यही अभिभावक उहाँ आमा बुवाहरू नै आफ्नो छोराछोरीको बिहे भने भरपर्दो लमीले कुरा चलाएकै आधारमा चिन्दी नचिनेको मान्छेसँग गराइदिन अहतारिनुहुन्छ। हिजो नचिनेको मान्छेसँग बोल्नु समेत हुँदैन भन्ने उहाँ अभिभावकहरू नै जिन्दगी बिताउने जस्तो गम्भीर विषयमा भने छोराछोरीलाई आनाकानी छोराछोरीलाई त्यो आनाकानी केही थाहा नभएको निकै टाढाको मान्छेलाई पनि टाँसो लगाइदिन राजी हुन्छन्। बडो अजीब छ यो दुनियाँ पनि। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार।
हजुर नमस्कार।
कहाँबाट को बोल्दै हुनुहुन्छ?
हजुर किरण अविरल, नेपालगंजबाट।
किरणजी सन्चै छ?
हजुर एकदम।
अनि अर्को प्रश्न किरणजी, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
आफ्नो सन्तानप्रति प्रेरक एकदमै ठुलो भूमिका हुन्छ दाइ, होइन? कति यो प्रेमले आफ्नो सन्तानको भविष्य उज्जवल हुनबाट वञ्चित गराउने हो कि भनेर हुन सक्छ।
अलिकति सकारात्मक तौरले यसलाई हेर्ने हो भने चाहिँ आमा बुवाको नजरमा छोराछोरी सधैँ साना नै हुन्छन्। यो दुर्भ सत्य कुरा हो र मेरो छोराछोरीले सही निर्णय लिन सक्दैनन् कि कतै भविष्य बिग्रिन्छ कि भन्ने चिन्ता पनि हुन्छ है। त्यसैले अब सुरु गर्नुहोस् तपाईँको मुक्त।
हजुर। सपनाको फुलबारीमा छुरा चलाई गएपछि, सपनाको फुलबारीमा छुरा चलाई गएपछि मलाई बिर्से हिजो आज उनी स्टुरी भएपछि, विवश भई बस्नुपर्ने तडपिएर मर्नुपर्ने, विवश भई बस्नुपर्ने तडपिएर मर्नुपर्ने, याद आउने सबै बाटो बन्द गरिदिएपछि, सपनाको फुलबारीमा छुरा चलाई गएपछि मलाई बिर्से हिजो आज उनी स्टुरी भएपछि।
जानी जानी कसैले छुरा चलायो कि, जानी जानी कसैले छुरा चलायो कि, आधी आधी होइन किरण पुरा चलायो कि, जानी जानी कसैले छुरा चलायो कि, आधी आधी होइन किरण पुरा चलायो कि, मङ्सिर महिना अझै पाँच दिन बाँकी नै छ भन्छन्, मङ्सिर महिना अझै पाँच दिन बाँकी नै छ भन्छन्, भरपर्दो लमिले पो कुरा चलायो कि, जानी जानी कसैले छुरा चलायो कि, आधी आधी होइन किरण पुरा चलायो कि। नमस्कार, किरण नेपालगंजबाट आउनुभएको थियो। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ? 0155509982 यो नम्बर डायल गरेर आउनुहोला। अहिले प्रेम गरिरहेका सबैजसो जोडीहरूले परिवारलाई आफ्नो सम्बन्धबारे सुनेको समेत दिँदैनन्, किनकि प्रेम भनेकै परिवारलाई थाहै नदिकन गर्ने कुरा हो भन्ने बुझाइ छ उनीहरूमा। अनि आफ्नो प्रेमबारे परिवारले थाहा पाए निश्चय नै सम्बन्ध टुङ्ग्याउन दबाव दिन्छन् भनेर त्रस्त हुन्छन् उनीहरू। हुन पनि हो, हाम्रो समाजलाई अध्ययन गर्ने हो भने हरेक आमा बुवाले आफ्नो छोराछोरीको विवाह मागेरै गरिदिने इच्छा पालेका हुन्छन्। अझ कतिले त छिमेकीको छोराछोरीको बिहे भन्दा आफ्नो छोराछोरीको बिहे भव्यसँग गर्ने प्रण नै गरेका हुन्छन्। हाम्रो सामाजिक संस्कारले वर्षौंदेखि हामीलाई यस्तो पाठ घोकायो कि छोराछोरीको बिहेको विषय सिधै बुवा आमाको नाकमा गएर जोडिन्छ। छोरीले भागेर प्रेम विवाह गरी भने त्यसले बाबुबाजीको नाक काटेर गई भनेर चोक चोकमा कुरा काटिन थाल्छ। जे होस्, उसले आफ्नो जिन्दगीको निर्णय आफैले गरी भनेर कसैले पनि सकारात्मक कुरा गर्दैनन्। यस्तै सामाजिक भयले गर्दा पनि प्राय छोराछोरीको प्रेममा उनीहरूको अभिभावक तगारो बनेर खड़ा हुन्छन्। अलि नमिठो लाग्ला यो कुरा, तर सत्य कतिपय अधिकांश रूपले हो पूर्णतया नभए पनि, र त छोराछोरी पनि अभिभावकबाट जोगिएर प्रेम गरिरहेका हुन्छन्। यो भने शाश्वत रूपमा देखिरहेका छौं हामी। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँको विचार बुझ्छु म। हजुर नमस्कार।
हजुर ताई नमस्ते।
नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
हजुर म असमबाट बमसाउँ।
के भन्नुभयो नाम?
असमबाट म जनालीकोट गाविस वडा नम्बर 9 असमबाट बमसाउँ।
अनि तपाईँलाई मेरो प्रश्न, अछामबाट आउनु भएको छ, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
दाई यो भन्नुपर्छ होइन दाई, उनीहरूले कतै गलत बाटो हिँडेको सही निर्णय लिन नसकेर या त्यस्तै लाग्छ परिवारहरूलाई, या यस्तो पनि लाग्छ कि आफ्नो इज्जतमाथि काहीँ खेलवाड हुन्छ कि सोचेर पनि यस्तो हुन्छ।
त्यसैले होला चिन्ता, आफ्नो सन्तानको भन्दा बढी माया कसको लाग्छ र त्यसरी पनि। सुरु गर्नुहोस् तपाईँको मुक्त अब।
हजुर दाई मैले सुरु गर्छु है। पत्थरलाई देउता साँची छोए धेरै धेरै, पत्थरलाई देउता साँची छोए धेरै धेरै, तिम्रो यादमा रात दिन रोए धेरै धेरै, आउँछौ तिमी पक्कै भनी आसमै हराइरहँदा, पत्थरलाई देउता साँची छोए धेरै धेरै, तिम्रो यादमा रात दिन रोए धेरै धेरै, आउँछौ तिमी पक्कै भनी आसमै हराइरहँदा, आँसु बगाई मनमुटु धोए धेरै धेरै, तिम्रो यादमा रात दिन रोए धेरै धेरै। अवस्था यति नै हो।
पत्थर कहिले पनि देवता हुँदैन, पत्थर कहिले पनि देवता हुँदैन, मनको मान्छे साथी, मनको मान्छे धेरै होइन एउटा हुँदैन, पत्थर कहिले पनि देउता हुँदैन, मनको मान्छे पनि त कतिपय एउटा हुँदैन, कहिलेकाहीँ जिन्दगी के होला जस्तो पनि लाग्छ, कहिलेकाहीँ जिन्दगी के होला जस्तो पनि लाग्छ, पाउनु अनि गुमाउनु नै सम्झौता हुँदैन, पत्थर कहिले पनि देउता हुँदैन। गइसक्नु भयो होला सायद, असमबाट आउनु भएको थियो। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ? 0155509982 सम्भवतः अलि अन्त्यतिर छौँ है हामी, सायद एक या दुईजनासँग मात्रै कुराकानी गरेर भ्याउँछौँ। अहिले मङ्सिर महिना हो, यो महिनालाई विवाहको महिना भनेर पनि चिनिन्छ। यो त्यस्तो महिना हो जसले धेरैको घरजम बसाउँछ भने धेरै जोडीलाई छुटाउँछ पनि। सायद यसपालि तपाईँ पनि केहीको बिहेमा जन्ती गइसक्नु भयो होला, अथवा रतेउली खेल्नुभयो होला। जन्ती जानेलाई र रतेउली खेल्नेहरूलाई त एक दिन भए पनि रमाइलो लाग्ला, तर त्यही दिन कसैको प्रेमको अन्त्येष्टि भएको कसले ख्याल गर्ने? प्रेमको अन्त्येष्टिको नाली बेली केलाउने हो भने यसो हुनाको प्रमुख कारण परिवार ठहरिन्छ। सुन्दा नमिठो लाग्ने तर सत्य कुरो के हो भने अधिकांश प्रेमहरू परिवारकै कारण छुटिरहेका हुन्छन्। मेरो परिवारले तिमीलाई स्वीकार्दैन त्यसैले म पनि परिवारको इच्छा विपरीत अघि बढ्न सक्दिनँ भनेर टुङ्गिन्छन् अधिकांश प्रेम। यही हो हामीले भोग्दै गरेको अहिलेको समाज। कोही हुनुहुन्छ फोन सम्पर्कमा, उहाँको विचार बुझ्छु। हजुर नमस्कार।
नमस्कार महाराजजी।
नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
म चितवनदेखि शम्भुलाम सलासिम।
चितवनबाट असीमजी सन्चै छ?
एकदमै सन्चै छ। तपाईँ?
एकदम आराम छ मलाई पनि। अनि असीमजी, तपाईँलाई मेरो अर्को प्रश्न, अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
यो सामाजिक कारणबाट हुन्छ जस्तो लाग्छ मलाई चाहिँ।
भन्नाले कस्तो सामाजिक कारण?
यस्तो हुन्छ, अब मानौ न हाम्रो समाज एकदम कुरौटे पाराको समाज हुन्छ होइन।
हजुर हजुर।
यो कुरौटे पाराले आफ्नो छोराछोरीको कुरा होइन नराम्रो गरेर काट्ने, अनि यो प्रवृत्तिले गर्दाखेरि परिवारबाट चाहिँ हस्तक्षेप बढी हुन्छ जस्तो चाहिँ मलाई लाग्छ।
अब सुरु गर्नुहोस् तपाईँको मुद्दा।
बाँच्थे धेरै मेरो आयु खोज्ने तिमी नै हो, बाँच्थे धेरै मेरो आयु खोज्ने तिमी नै हो, चोखो प्रेममा आगो कुरा झोस्ने तिमी नै हो। म त भन्थे सुख दुःख सँगै मिली बाँचौ साने, बाँच्थे धेरै मेरो आयु खोज्ने तिमी नै हो, चोखो प्रेममा आगो कुरा झोस्ने तिमी नै हो। म त भन्थे सुख दुःख सँगै मिली बाँचौ सानो, मेरा खुसी लगी अन्तै खोज्ने तिमी नै हो, बाँच्ने धेरै मेरो आयु खोज्ने तिमी नै हो, चोखो प्रेममा आगो कुरा झोस्ने तिमी नै हो।
आफ्नो आयु आफै राखी बाँच्न सिक्नुपर्छ, आफ्नो आयु आफै राखी बाँच्न सिक्नुपर्छ, रुँदा रुँदै पनि यहाँ हाँस्न सिक्नुपर्छ। आफ्नो आयु आफै राखी बाँच्न सिक्नुपर्छ, रुँदा रुँदै पनि यहाँ हाँस्न सिक्नुपर्छ। सधैँ आदर्शका कुरा कहिलेसम्म चल्छ, सधैँ आदर्शका कुरा कहिलेसम्म चल्छ, कहिलेकाहीँ त प्रतिशोधले मन भाँच्न सक्नुपर्छ। आफ्नो आयु आफै राखी बाँच्न सक्नुपर्छ, रुँदा रुँदै पनि यहाँ हाँस्न सक्नुपर्छ। नमस्कार शम्भु छुटिन्छौ। शम्भुजी आउनुभएको थियो चितवनबाट। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ? 01-55-50-982। अब एकजना मित्रसँग मात्र हामी कुरा गर्छौं। केही अपवादलाई छाड्ने हो भने जानेर वा नजानेर आफ्ना सन्तानको अधिकार हनन गर्न उद्यत छन् हाम्रा अभिभावकहरू। दशैंमा छोराछोरीलाई कपड़ा किन्न परे आफैले रोजेर किन्दिँदैनन्, उनीहरूलाई नै रोज्न लगाउँछन्। कारण हाम्रो रोजाई उनीहरूलाई मन नपर्न सक्छ भन्ने चेतना छ हाम्रा अभिभावकहरूलाई। तर जिन्दगी बिताउने मान्छेको सवालमा चाहिँ उनीहरूले रोजेको मान्छे स्वीकार्दैनन् अभिभावकहरू, आफै खोज्न तम्सिन्छन्। खै के भनेर बुझ्ने यस्तो प्रवृत्तिलाई? घर परिवारको इज्जतका लागि सधैँ सन्तानले आफ्नो खुसी लुटाइरहनु पर्ने त होइन होला नि? अब त सन्तानको खुशीमा आफूहरू पनि खुशी हुन सक्ने क्षमता राख्नु पर्यो नि अभिभावकले, होइन र? सायद तपाईँको मनसँग कतिको नजिकको कुरा गरे मैले। थप विचार बुझ्छु म। अर्का कोही मित्र हुनुहुन्छ, अन्तिम मित्र। हजुर नमस्कार।
नमस्कार।
नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? चितवनबाट भर्खर सम्बोजी पनि आउनुभएको थियो। गोविन्दजीलाई मेरो प्रश्न अन्तमा आउनुभयो, त्यसैले अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ?
यो त जस्तै प्रेम परिवारसँग सम्बन्ध रहेर राखिने अब यो एउटा कन्सेप्ट चाहिँ होइन हजुर, होइन प्रेम टाढा नै भएर गरिन्छ त्योहरू नै होला, त्यो सेन्स नै हुनसक्छ
होला सायद त्यसै भएर पनि। अब सुरु गर्नुहोस् तपाईँको मुक्त।
हुन्छ। अस्ताएका नजर पनि तान्दो रहेछ तिरतीले, अस्ताएका नजर पनि तान्दो रहेछ तिरतीले, सेलाएको जवानीलाई जान्दो रहेछ तिरतीले। थकाइ कहिले लाग्ने होइन प्यास मेट्द जवानीको, थकाइ कहिले लाग्ने होइन प्यास मेट्द जवानीको, कमजोर शरीर बलवान नै तान्दो रहेछ तिरतीले, अस्ताएका नजर पनि तान्दो रहेछ तिरती।
तपाईँले भने जस्तै अस्ताउँदैन विरती यो, तपाईँले भने जस्तै अस्ताउँदैन पिरती यो, सधैँ अघि बढ्छ कहिले सुस्ताउँदैन पिरती यो, तपाईँले भने जस्तै अस्ताउँदैन पिरती यो, सधैँ अघि बढ्छ कहिले सुस्ताउँदैन पिरती यो, कहिले काहीँ जाँगर चल्दा अरू पनि धेरै होलान्, कहिले काहीँ जाँगर चल्ने अरू पनि धेरै होलान्, तर पनि सधैँ सधैँ सुस्ताउँदैन पिरती यो, तपाईँले भने जस्तै अस्ताउँदैन पिरती यो, सधैँ अघि बढ्छ कहिले सुस्ताउँदैन पिरती यो। नमस्कार। गइसक्नु भएछ क्यारे गोविन्दजी। अब चाहिँ अन्तमा छौं है हामी कार्यक्रमको। अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ यो विषयमा आज मैले चर्चा गरे। पछिल्लो समय कुनै एउटा विषयमा हामी अलिकति मात्रै भए पनि त्यसलाई विश्लेषण गरी टोपलेका मात्रै छौं। विश्लेषण गर्न सक्ने सामर्थ्य त्यति धेरै रहला या नरहला, तर त्यो एक किसिमले प्रयास, एक किसिमले त्यसो गरी टोपलेका भनेछौ यो एकदम गाउँले भाषामा भन्नुपर्दा। र अब भने केही जानकारी तपाईँलाई दिनुपर्ने भएको छ। यतिखेर मेरो हातमा एउटा पत्र छ, यो पत्र पठाउनु भएको हो धना तिवारी देवदह छ बंगाली रूपन्देहीबाट। बहकाउनु महावीरजी बहकिन्छौ यसै गरी, दीप बन्नु जुनकिरीको चहकिन्छौ यसै गरी, लठ्याउने हामीलाई छाडिदिनु मधुरस छर्किएर बास्ना भनी महकिन्छौ यसै गरी। लेख्नु भएको छ अझ तल लेख्नु भएको छ, नमस्कार महावीरजी आरामै हुनुहुन्छ, बहकिने मन निकै उत्कृष्ट छ, यसै गरी उत्कृष्टताको माया माया चुम्दै अघि बढ़िरहोस्, धेरै धेरै शुभकामना। म बयान पनि गर्न सक्दिनँ यो कार्यक्रम सुन्दा यति धेरै बहकिन पुग्छु कि कार्यक्रम सिद्धिएपछि मात्र झसङ्ग भएर भर्खर निद्राबाट बिउजेको आवाज हुन्छ। जिन्दगीका यथार्थ र तिता मिठा अतीत एवं भोगाईहरूसँग संघर्ष गरी अघि बढ़ने हौसला प्रदान गर्ने सहारा भएको छ बहकिने मन र जिउने प्रेरणा अनि हरेक मन मस्तिष्कको धड्कन बनेको छ भन्नुभएको छ। धन्यवाद तपाईँलाई धना तिवारी देवदह छ बंगाली रूपन्देहीका हुनुहुन्छ। अरू मित्रहरूलाई पत्र पठाउने ठेगाना म एकैछिनमा भन्छु। यतिखेर पनि साताको मुक्तक लिनुपर्ने बेला भएको छ। साताको मुक्तकमा सबैलाई धन्यवाद। यो साताको मुक्तकमा म बधाई दिन चाहन्छु रतन बहादुर बेकालाई। साताको मुक्तकमा उहाँको मुक्तक यो साता हामीले लिएका छौं। हजार चोटी बाँच्न सिके हजार मरेपछि, माया मार्यौ लौरो बिर्स्यौ खोली तरेपछि। हजार चोटी बाँच्न सिके हजार मरेपछि, माया मार्यौ लौरो बिर्स्यौ खोली तरेपछि। गनी गनी दिन्छ चोट आफ्नो भन्ने मान्छे, साखै बनी आउँछ पुस्न आँसु झरेपछि। हजार चोटी बाँच्न सिके हजार मरेपछि, माया मार्यौ लौरो बिर्स्यौ खोली तरेपछि। बधाई छ रतन बहादुर बेकल साथको मुक्तकमा। तपाईँको मुक्तक लिएँ मैले। कार्यक्रम बहकिने मन तपाई सुन्न सक्नुहुन्छ र डाउनलोड गर्न पनि सक्नुहुन्छ भोलिबाट। केही ब्लगहरू छन् www.mohanbihani.blogspot.com, यसै गरी www.chisapaninepal.blogspot.com, www.nischalyub.blog.com, यसै गरी www.butolonline.com र केही ब्लगहरू थपिएका छन्। म यो श्रृङ्खला उहाँहरूले राखिसक्नु भएपछि अर्को हप्ताबाट त्यो ब्लगहरूको नाम लिन्छु। र तपाईँ पत्रिकामा पनि बहकिने मनका केही अंश पाउन सक्नुहुन्छ। चितवनबाट प्रकाशित हुने सचेत प्रयास राष्ट्रिय साप्ताहिक, यसै गरी दार्चुलाबाट प्रकाशित हुने प्रतिभाको बारी साहित्यिक मासिक र कालापानी पोस्ट साप्ताहिकमा पनि। र म अब तपाईँलाई पत्रचारको लागि ठेगाना भन्छु। कार्यक्रममा तपाईँ यदि पत्र पठाउन चाहनुहुन्छ भने धेरै साथीहरूको फोन लाग्दैन, त्यसैले पनि पत्रबाट सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क सीआईएन, पोस्ट बक्स नम्बर 19324, पोस्ट बक्स नम्बर 19324, काठमाडौँ नेपाल। यो ठेगानामा पत्र पठाउनुहोला। www.facebook.com/bahakinemon यो पेज लाइक गरेर हाम्रो यो सुन्दर परिवारमा सामेल हुने साथीहरूको संख्या 3316 पुगेको छ, निकै खुशी लागेको छ। छुटिनुपर्ने बेलामा आएका छौं। यतिन्जेल कार्यक्रम सुनेर बस्नुहुने तपाई सबैलाई धन्यवाद। जसले पहिलो पटक सुन्नुभयो तपाईँलाई मुरी मुरी आभार व्यक्त गर्न चाहे। जसले आज एकजनालाई मात्रै भए पनि सुनाउनु भयो तपाईँप्रति म एकदमै कृतज्ञता व्यक्त गर्न चाहन्छु। प्रविधिबाट मलाई साथ दिनुहुने भोजराज विश्वकर्माप्रति आभार। यतिन्जेल ट्याक्क सिसाफारीपट्टि ईश्वरजी पनि रहनुभयो र वारीपट्टि चाहिँ म रहेँ महावीर विश्वकर्मा। अब छुट्टिनुपर्ने हुन्छ। जाँदा जाँदा तपाईँलाई लागेको होला कि अधिकांश प्रेममा परिवारको हस्तक्षेप किन हुन्छ भनेर सबैलाई सोधिरहँदा महावीरले चाहिँ के राख्छ त आफ्नो जवाफ भनेर। यो जवाफ राख्दै महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलाको लागि, अर्को श्रृङ्खलासम्मको लागि ओझेल पर्छु। सबै मिली बसिरहेको एउटा सुन्दर घर हुन्छ, सबै मिली बसिरहेको एउटा सुन्दर घर हुन्छ, भत्केलाकी घर भन्ने परिवारलाई डर हुन्छ। सबै मिली बसिरहेको एउटा सुन्दर घर हुन्छ, भत्केलाकी घर भन्ने परिवारलाई डर हुन्छ। सन्तानको खुशी भन्दा कुल घरानको इज्जत प्यारो, सन्तानको खुशी भन्दा कुल घरानको इज्जत प्यारो, त्यसैले नि आँगनबाटै अन्माऊ भन्ने अन्माउने रहर हुन्छ। सबै मिली बसिरहेको एउटा सुन्दर घर हुन्छ, भत्केलाकी घर भन्ने परिवारलाई डर हुन्छ। सन्तानको खुशी भन्दा कुल घरानको इज्जत प्यारो, त्यसैले नि आँगनबाटै अन्माउने रहर हुन्छ। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।
यही वर्ष बर्खा दुखमा परा छु केही वर्ष तिमीलाई म बेहुली बनाउथे केही वर्ष बर्खा दुखमा परा छु